यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नागरिकलाई छिटो सेवा प्रवाहका लागि नागरिक एप सहयोगी हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। माओवादी घटकहरू बीचको एकता प्रक्रिया चाँडै टुंगोमा पुग्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वास। सहकारी ठगी आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मत सम्हार यथाशीघ्र सकेर बिजुली उत्पादन थालिने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको भनाई। र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाई लेबनानबाट ड्रोन हमला।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने हिजो सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको सन्देशमा उल्लेख गर्नुभएको छ। उहाँले सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चीट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था पनि सरकारले गरेको बताउनु भएको छ। सवारी लाइसेन्स छपाई नहुँदा परेको समस्या र सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झटको समेत अन्त्य हुने गरी आजदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा शुरू हुने सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ। नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ। कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उहाँले बताउनुभयो। नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी पार्टीहरू बीचको एकता प्रक्रिया चाँडै टुंगोमा पुग्ने बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 13 हिजो आयोजना गरिएको कार्यक्रममा उहाँले एउटै स्कूलिङबाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष प्रचण्डले पछिल्ला उपलब्धिको रक्षा गर्न आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने गरी अगाडि बढ़नुको विकल्प नरहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए आगामी निर्वाचनमा पहिलो संविधान सभाको जस्तै अवस्था आउने बताउनुभयो। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढंगले सोच्ने बेला आएको बताउनुभयो। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरामा भएको सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइनेछ। हिजो शनिबार सार्वजनिक बिदा परेका कारण आज मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराइने भएको हो। अदालतको अनुमतिमा काठमाण्डुमा शुक्रबार साँझ पक्राउ गरिएका लामिछाने छानेलाई प्रहरीले कास्की पुर्याएको हो। प्रहरीले सभामुख देवराज घिमिरेलाई प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यस सम्बन्धी जानकारी लेखी पठाएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा हिजो जारी सूचनामा उल्लेख गरिएको छ। चितवन निर्वाचन क्षेत्र नम्बर 2 निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ। नेकपा एमाले आज सचिवालय बैठक बोलाएको छ। आज साँझ 5 बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले वर्तमान सरकार नढल्ने बताउनु भएको छ। उहाँले देश राजनीतिक रूपमा अप्ठ्यारोमा परेकाले पार लगाउन कांग्रेस र एमाले बीच गठबन्धनको सरकार बनेको र वर्तमान सरकारले राजनीतिक समस्या समाधान गर्नुपर्ने बताउनुभयो। मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको बताउनु भएको हो। पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकासको संचालक समितिको बैठक आज बस्ने भएको छ। कोष संचालक परिषदका अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको आह्वानमा बैठक बस्न लागेको हो। काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ अमालकोट कचहरी हाल पशुपति क्षेत्र विकास कोष र मारवाड़ी सेवा समिति बीच विक्रम सम्मत 2060 भएको धर्मशाला संचालन सम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत ल्याउने प्रक्रियामा छ। यसैबीच कोषले काठमाडौँ महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो। त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाड़ी समितिले रोकेर विरोध जनाउँदै आएको छ। यस विषयमा छलफलका लागि मन्त्रालयको निर्देशनमा आज बिहान 9 बजे मन्त्रालयको सभाकक्षमा परिषदको बैठक बस्ने गरी बोलाइएको कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापाले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनु भएको छ। नेपाल भ्रमणमा रहेको चिनिया कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग हिजो आफ्नो निवास खुमलचारमा भएको भेटवार्तामा उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताउनुभयो। अध्यक्ष दाहालले नेपालको विकास प्राथमिकतामा चीनले गर्दै आएको सहयोगका लागि चीन सरकार, चिनिया कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्नुभयो। सन् 2019 चीनबाट भएको उच्च स्तरीय भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। भेटवार्तामा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भूषाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्ति बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय समाचार समिति राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार उत्पादन तथा वितरणको केन्द्र भएको बताउनु भएको छ। राससससँगको अन्तर्वार्तामा हिजो उहाँले राससले सबै मीडियालाई सुहाउने समाचार सम्प्रेषण गर्न आवश्यक रहेको बताउनुहुँदै संस्थागत क्षमता वृद्धि गर्ने र इन हाउसमा केही सुधार गर्न सुझाव दिनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले पछिल्लो समय संचार गृह सूचना प्रविधि मैत्री बन्दै गएकाले राससले पनि आफ्ना गतिविधि र उत्पादन प्रविधि मैत्री बनाउन जोड़ दिनुपर्ने बताउनुभयो। राससले पछिल्लो समय 24 घण्टा सेवा सञ्चालन गर्दा संचार क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको आफूले पाएको लेख गर्दै मन्त्री गुरूङले कार्यशैली, नीति, रणनीति र ऐन पनि संशोधन गर्नुपर्ने तथा जनशक्तिको कार्यक्षमता बढ़ाउनुका साथै व्यवस्थापनमा पनि ख्याल गर्नुपर्ने बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बाढ़ीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मरमत सम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताउनु भएको छ। आयोजनाको क्षतिग्रस्त संरचनाको हिजो निरीक्षणपछि मन्त्री खड्काले आयोजनामा भएको क्षतिका कारण राज्यले ठूलो घाटा बिहोर्नु परेको बताउँदै यथाशक्य चाँडो मरमत सम्भार गरी विद्युत उत्पादन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री खड्काले आयोजनाबाट चाँडो विद्युत उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले आगामी 3 साताभित्रमा विद्युत उत्पादन थाल्ने गरी काम भइरहेको बताउनुभयो। चालू आर्थिक वर्षदेखि असोजसम्म चितवनमा 2205 जनामा डेंगूको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार 6469 जनाको परीक्षण गर्दा 2205 जनामा डेंगू संक्रमण देखिएको र संक्रमित मध्ये 1728 जना चितवनका र अरू 567 जना बाहिरी जिल्लाका रहेका छन्। चितवनमा डेंगूबाट चालू आर्थिक वर्षमा एकजनाको मृत्यु भएको छ। गत आर्थिक वर्षमा जिल्लामा 1831 जनामा डेंगूको संक्रमण देखिएको थियो। खानेपानी मन्त्री प्रदीप यादवले गढीमाई मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। बहुचर्चित शक्तिपीठ गढीमाईको पञ्चवर्षीय महामेला 2081 पूर्व तयारीको स्थलगत निरीक्षणपछि हिजो आयोजित कार्यक्रममा मन्त्री यादवले मेलाको बहुपक्षीय व्यवस्थापनमा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबीच समन्वय र सहकार्यले मात्र मेला भव्य रूपमा सम्पन्न हुने बताउनुभयो। कार्यक्रममा खानेपानी मन्त्री यादवले बाराको बरियारपुर, गंज भवानीपुर तथा पर्सा जिल्लाको लालपर्सा खानेपानी आयोजनाको समस्या समाधानका लागि संघीय खानेपानी मन्त्रालय र प्रदेश मन्त्रालयले अविलम्ब पहल गरी खानेपानी सुचारू गर्न निर्देशन समेत दिनुभयो। रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रूपमा रहेको खुरकोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ। सेनाले बेलीब्रिजको काम तीव्र रूपमा अघि बढाएपछि रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोड़िएको थियो। यही असोज 11 र 12 गते परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको बाढ़ीले खुरकोटको झोलुङ्गे पुल र पखी आधा पुल बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराई जोड़ने सड़क सञ्जाल टुटेको थियो। कञ्चनपुरमा गत असारमा वर्षासँगैको बाढ़ीले भत्काएका विभिन्न भौतिक संरचनाहरूको पुनर्निर्माण हुन नसक्दा यातायात, सिंचाई, कृषि लगायतका क्षेत्र प्रभावित बनेका छन्। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
यसै वर्ष असार तेस्रो साता कञ्चनपुरमा निकै भारी वर्षा हुँदा आएको बाढ़ीले भत्काएका भौतिक संरचनाको अझैसम्म पनि पुनर्निर्माण हुन सकेको छैन। कञ्चनपुरको बेलडाँडी स्थित महाकाली सिंचाई आयोजनाको नहर चौधर नदीमा आएको बाढ़ीले भत्काउँदा त्यहाँका हजारौं किसानहरू सिंचाई सुविधाबाट वञ्चित हुनु परेको छ भने सोही नहर छेउकै बाटोमा ओहोर दोहोर समेत ठप्प रहेको छ। चौधर नदीले नहर फुटाएर धार परिवर्तन गरी गाउँ पस्दा त्यहाँ नजिकै रहेको विद्यालयमा आवत समेत कठिनाई हुने गरेको छ भने सयौं बिघा खेतीयोग्य जमिन बगर बनेको छ। नहरको पुनर्निर्माणका लागि रु 29 करोड़ बराबरको क्षति मूल्याङ्कन गरी सम्बन्धित निकायबाट गृह र अर्थ मन्त्रालयमा बजेट निकासाका लागि फाइल पठाइएको र त्यसपछि ठेक्का आह्वान गरिने योजना रहेको कञ्चनपुर प्रशासनले जनाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा:
वर्षाको कारणले बेलडाँडी गाउँपालिका नजिकै पर्ने इमिलिया भन्ने ठाउँको महाकाली सिंचाई आयोजनाको नहर चाहिँ क्षत विच्छेद भएको छ र तत्काल भोलिपल्ट नै आएर हामीले लगत स्क्रिन गरेर 29 करोड़ बराबरको क्षति मूल्याङ्कन भएर इस्टिमेट पठाएका छौँ र अहिले गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट बजेट निकासा हुने क्रममा छ भन्ने सुनिएको छ र छिट्टै नै यो बजेट निकासा भयो भने टेन्डर गरेर आउँदो हिउँभित्र नै यो नहर चाहिँ पुनर्निर्माण गर्ने हाम्रो योजना छ।
त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडामा कलभर्ट भत्किएकोमा त्यसको पुनर्निर्माण हालसम्म पनि भएको छैन। अस्थायी रूपमा डाइभर्सन बनाएर आवागमन भइरहे पनि उक्त राजमार्गमा पुल निर्माण भने अझै थालिएको छैन। उक्त स्थानमा अबको 3 महिनाभित्र मोटरेबल पुल नै निर्माण गर्न योजना बनेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताउनुभयो।
कलभर्ट चाहिँ कोल्याप्स भयो, त्यो कोल्याप्स हुनुको मुख्य कारण चाहिँ त्यहाँको पानीको निकास नहुनाको कारणले रहेछ। अहिले चाहिँ मटेरियल पुल नै बनाउनु पर्छ भन्ने चाहिँ हामीले निर्देशन दिएका छौँ। त्यही अनुसारको आयोजना प्रमुखले डिजाइन गरेर 5 करोड़ बराबरको इस्टिमेट गरेर पठाउनु भएको छ।
यस वर्ष कञ्चनपुरमा भएको वर्षा नेपालमा वर्षा मापन शुरू भएको 78 वर्ष यताकै सर्वाधिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारी वर्षाको बाढ़ीले कञ्चनपुर जिल्लामा 5 जनाले ज्यान गुमाउनु परेको थियो भने नगद मालसामान, भौतिक तथा कृषि र पशुको क्षति गरी रु 1,56 करोड़ बराबरको क्षति मूल्याङ्कन गरिएको थियो। 70% भूभाग जलमग्न भएका थिए। उक्त समयमा बाढ़ीले मानव बस्तीसँगै सड़क, कलभट, नहर, तटबन्ध, विभिन्न संघ संस्थाका भवन लगायतका भौतिक पूर्वाधारहरूमा ठूलो क्षति पुर्याएको थियो। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
स्याङ्जाको चापाकोटमा बम विस्फोटन भएको छ। चापाकोट नगरपालिका चार माल्याङकोट पुरी गाउँका गोविन्दपुरीको घरमा बम विस्फोटन भएको हो। घटनामा परि 45 वर्षीय घरधनी पुरी घाइते भएका छन्। उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ। पुरी नेपाली सेनाको पूर्व कर्मचारी भएको र उहाँले 2 वर्ष अगाडि अवकाश लिनु भएको परिवारले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले उत्तरी शहर बेत लाहियाको इण्डोनेसियाली अस्पताललाई घेराबन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य सेवा निर्देशक मारवान सुल्तानले आक्रमणका कारण उक्त क्षेत्रका चिकित्सा कर्मचारी तथा बिरामीहरू गम्भीर जोखिममा परेका बताउनु भएको छ। यसैबीच इरानका सर्वोच्च नेता आयतल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कार्यवाहीमा हमासका प्रमुख नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवितै रहेको घोषणा गर्नुभएको छ। नेता खामेनीले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने घोषणा गर्नुभएको हो। इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउँदै सन् 1979 इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यलाई आफ्नो समर्थन रहने विदेश नीतिको आधार बनाएको समेत उहाँले उल्लेख गर्नुभएको छ। हिजै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाई लेबनानबाट ड्रोन हमला भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ। विज्ञप्तिमा नेतन्याहु र उहाँकी पत्नी हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ। नेतन्याहुले हमासले हाल गाजामा 101 जनालाई बन्धक बनाएको खुलासा गर्नुभएको छ, जसमा इजरायल सहित 23 वटा विभिन्न देशका नागरिकहरू रहेका छन्। संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफले सुडानमा 30 लाख भन्दा बढ़ी मानिसहरू हैजाको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। युनिसेफले 5 वर्ष मुनिका 6 लाख बाल बालिका सहित करिब 30 लाख मानिसहरू हैजाको जोखिममा रहेको जनाएको हो। युनिसेफका अनुसार सुडानमा सन् 2023 अप्रेलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता 85%बाट घटेर करिब 50%मा झरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
असोज महिनामा वैदेशिक रोजगारीका लागि विदेशी नै युवाहरूको संख्या वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर 53,525 जना विदेशिएका छन्। असोजमा युरोपेली मुलुक रोमानिया, क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्या पनि वृद्धि भएको जनाएको छ। गत भदौमा 57,493 जना नेपाली रोजगारीका लागि विदेशिएका थिए। वीरगंजको सिर्सिया सुख बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको 3 महिनाको अवधिमा 12,75,78,00,000 राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा वार्षिक लक्ष्यको 21.25% राजस्व संकलन गरेको हो। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको 3 महिनाको अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन 25,84,11,000 रूपियाँले कमी भएको बताउनुभयो। कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मासिक लक्ष्यको 79.28%, दोस्रो महिना भदौमा मासिक लक्ष्यको 88.50% र असोजमा मासिक लक्ष्यको 90.31% अर्थात 4,36,37,09,000 राशि संकलन गरेको छ। गोर्खाको चुम्नुबरी गाउँपालिकामा फलेको करोड़ौं मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै बजारसम्म ल्याइदिन सरकारसँग किसानहरूले माग गरेका छन्। गोर्खाका जनप्रतिनिधि र व्यवसायीहरूले स्याउ ल्याएर स्थानीय उत्पादनलाई प्रवर्धन गर्न आग्रह गर्नुभएको छ। उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सड़क अभावले गाउँमै अल्पत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभयो। गत महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट 450 किलो स्याउ काठमाडौँ ल्याउँदा प्रति केजी 666 पर्न गएको भन्दै सरकारले ती स्याउ ल्याएर किसानको करोड़ौंको स्याउ कुहिने अवस्था आउन दिन नहुने बताउनुभयो। चुम्नुमरी गाउँपालिकाका अध्यक्ष निमा लामाले चुम्नुमरीमा उत्पादन भएको स्याउ यातायातको असुविधा हुँदा बिग्रने अवस्थामा पुगेको बताउनुभयो। 12,500 स्याउको बोट लगाएका पर्यटन व्यवसायी लाक्पा ढुण्डु लामाले स्याउको बिरुवा रोप्दा 3 वर्षसम्म गाउँमा सड़क पुग्ला भनेर खेती शुरू गरे पनि सड़क नपुग्दा उत्पादन बिग्रिने अवस्थाले नोक्सानी बेहोर्नु परेको बताउनुभयो। उहाँले गत वर्ष भन्दा यस वर्ष गोर्खामा स्याउको उत्पादन दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो। गोर्खाकै धार्चे गाउँपालिका की उपाध्यक्ष सुनिला गुरूङले आफ्नो पालिकामा आलु किवी ड्रागन फ्रूटको प्रशस्त खेती रहे पनि बजारको अभाव भएको बताउनुभयो। गोर्खाको चुम्नुमरीमा 30,000 बोटमा स्याउ फलेको किसानहरूले बताएका छन्। बाँके जिल्लामा यस वर्ष धान उत्पादन बढ़ने प्रक्षेपण गरिएको छ। अनुकूल मौसम र समयमा रोपाई भएकोले उत्पादन बढ़ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। केन्द्र प्रमुख विनोद घिमिरेले मौसम अनुकूल भएकोले धानको उत्पादन बढ़ेको तर यसलाई मापन गर्न क्रस कटिङको विधि अनुसार तथ्याङ्क आउनुपर्ने बताउनुभयो। जिल्लाको 34,502 हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ। यस वर्ष प्रति हेक्टर कम्तीमा 4.3 मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका 4 बैजापुर निवासी हरिराम चौधरीले यस वर्ष 15% धानको उत्पादन बढ़ने अनुमान गरिएको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
टी20 सिरिजको दोस्रो खेलमा नेपालले अमेरिका विरूद्ध आइतबार बिहान खेल्दैछ। दोस्रो खेल जितेमा नेपाललाई घरेलु टोली विरूद्ध एक खेल अगावै सिरिज जित्ने मौका रहेको छ। यसअघि टेक्सस स्थित ग्राउण्ड पिएरे मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई 17 रनले हराएको थियो। आईसीसी एक दिवसीय विश्वकप लीग 2 सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिज अघि अमेरिकासँग 3 टी20 क्रिकेट खेलेको हो। टी20 सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ। त्यसपछि आईसीसी एक दिवसीय विश्वकप लीग 2 कार्तिक 9 19 गतिसम्म हुनेछ। टेक्सास स्थित ग्राउण्ड पिएरे मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्याण्ड छन्। लीग 2 को सिरिजमा नेपालको पहिलो खेल कार्तिक 11 गते अमेरिकासँग तथा दोस्रो खेल कार्तिक 13 गते स्कटल्याण्डसँग, तेस्रो खेलमा कार्तिक 17 गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कार्तिक 19 गते स्कटल्याण्डसँग खेल्नेछ।
नेपालले अमेरिका विरूद्धको टी20 आई सिरिज अन्तर्गत अहिले दोस्रो खेल खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल 2 अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको हो। 19 ओभरमा नेपालले 5 विकेटको क्षतिमा 164 रन बनाएको छ। 3 खेलको टी20 आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई 17 रनले पराजित गरेको थियो। अमेरिकाको डालस स्थित ग्राण्ड पेरी स्टेडियममा दोस्रो खेल बिहान 5:45 बजेदेखि शुरू भएको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रहे। कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:07 भयो भने सूर्यास्त भरे साँझ 5:30 हुनेछ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नागरिकलाई छिटो सेवा प्रवाहका लागि नागरिक एप सहयोगी हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। माओवादी घटकहरू बीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वास। सहकारी ठगी आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मत सम्हार यथाशीघ्र सकेर बिजुली उत्पादन थालिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको भनाई। र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाई लेबनानबाट ड्रोन हमला। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।